यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगद्वारा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक। आचार संहिता पालना गराउन आयोग सक्रिय। 21 स्पष्टीकरण सोधियो। नेपाल टेलिभिजन आजदेखि 42 वर्षमा प्रवेश। र मध्यपूर्व तनावबीच अमेरिका इजरायल साउदी अरब हतियार सम्झौता। अब समाचार विस्तारमा। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना समेत सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उम्मेद्वारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको हो। उम्मेद्वार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेद्वार भएका निर्वाचन क्षेत्रको सानो मतपत्र छापिएको छ। एकमात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रूकुम पश्चिमा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्। ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ। नमूना मतपत्र सार्वजनिक गर्दै काठमाडौँको सबैभन्दा ठूलो मतपत्र छ। निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढ़ाएको छ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा ल्याएको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेद्वार र संस्था गरी 21 स्पष्टीकरण सोधिएको थियो। त्यसमध्ये 5 मात्रै जवाब प्राप्त भएको र बाँकी जवाबका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। आचार संहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैर कानूनी कार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनी दायरामा ल्याउन पहल भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि 21 गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको 70 वार्षिक उत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही माघ 18 गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभयो। भ्रमण सम्पन्न गरी उहाँ यही माघ 21 गते स्वदेश फर्कनुहुनेछ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ 20 गते टोकियो स्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्नुहुने परराष्ट्र सचिवले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले माघ 19 गते नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वार्षिक उत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। नेपालको टेलिभिजन प्रसारण क्षेत्रमा पहिलो र अग्रणी नेपाल टेलिभिजन 42 वर्षमा प्रवेश गरेको छ। 2041 साल माघ 17 गते स्थापना भएको नेपाल टेलिभिजन समयसँगै प्रविधि र प्रवृत्तिमा आएका परिवर्तन अनुरूप परिष्कृत हुँदै अघि बढ़िरहेको छ। राज्य संचालित टेलिभिजनबाट सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएको नेपाल टेलिभिजनले वार्षिक उत्सवको अवसरमा राज्यप्रतिको दायित्वसँगै नागरिकप्रतिको जिम्मेवारी र जवाबदेहितालाई पूरा गर्दै अघि बढ़ने संकल्प दोहोर्याएको छ। संचारको सम्प्रेषणबाटै विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएर स्थापना भएको नेपाल टेलिभिजनले प्रसारणको 41 वर्षमा आम नागरिकको अपेक्षा पूरा गर्दै उच्च नैतिक जिम्मेवारी र व्यवसायिक कुशलतासहित आफ्ना समाचार र कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ। यसैबीच उपराष्ट्रपति रामसाय प्रसाद यादवको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजन प्रांगणमा वार्षिक उत्सवको कार्यक्रम आयोजना भइरहेको छ। बैतडी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिला मध्ये 20 वर्ष मुनिका किशोरीहरूको संख्या उच्च रहेको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। तर कम उमेरमै विवाह, यौन तथा प्रजनन शिक्षा अभाव, सामाजिक समस्या लगायतका कारण कैयौं किशोरीहरू अझै पनि अनिश्चित र असुरक्षित गर्भपतनको जोखिम मोलिरहेका स्वास्थ्यकर्मी बताउँछन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
जिल्ला स्वास्थ्य कार्यालय बैतडी तथा जिल्ला स्थित 49 स्वास्थ्य संस्थाबाट संकलित पछिल्लो तथ्याङ्क अनुसार किशोर किशोरी उमेर समूहमा अनुचित गर्भधारण बढ्दै गएको पुष्टि भएको हो। गत आर्थिक वर्षमा जम्मा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या 1158 जना रहेको छ। अभिभावक, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्था बीच समन्वय गर्दै किशोर किशोरी लक्षित यौन शिक्षा, परामर्श सेवा र गर्भ निरोधक साधनको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड़ दिन आवश्यक रहेको बताउनुहुन्छ। पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अधिकृत सुरेश सार्की,
दस हप्तासम्मको चाहिँ हाम्रो स्वास्थ्य संस्था लेभलहरूमा चाहिँ हामीले मेडिकल एबोर्सन भन्दा औषधि दिएर चाहिँ गर्भपतन गराउने गरेका छौँ। सर, यो हाम्रो अहिले ग्रामीण क्षेत्रमा पनि सबैसँग चाहिँ खुलेर बोल्नु नसक्ने अवस्था रहेको, गोप्य राख्नुपर्ने भयो, उनीहरूलाई अहिलेसम्म पनि त्यस्तो चेतना नभएको कारणले चाहिँ नजिकका मेडिकलहरूमा चाहिँ जाने गरेका छन्।
स्वास्थ्य कर्मीहरूका अनुसार कम उमेरमै विवाह, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव, गर्भ निरोधक साधनको न्यून प्रयोग र सामाजिक लाज संकोचका कारण किशोरीहरू अनिश्चित गर्भधारणको जोखिममा परिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार सुरक्षित गर्भपतन सेवा लिने कुल सेवाग्राही मध्ये 3% हिस्सा 16-19 वर्ष उमेर समूहका किशोरीहरू रहेको बताउनुहुन्छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका तथ्याङ्क अधिकृत खगेन्द्र सिंह कार्की,
विगतको वर्षहरूको तुलना गर्दाखेरि चाहिँ सुरक्षित गर्भपतन गराउने महिलाहरूको संख्या चाहिँ बढिरहेको अवस्थामा छ। त्यही सुरक्षित गर्भपतन गराउने संख्याहरू चाहिँ 3% जति चाहिँ 20 वर्ष मुनिको चाहिँ बालिकाहरूले चाहिँ यो सेवा लिइरहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार विद्यालय तथा समुदाय स्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा पुग्न नसक्दा समस्या झनै जटिल बन्दै गएको बताइएको छ। किशोरीहरू सुरक्षित गर्भपतन सेवा लिन आउनु सकारात्मक पक्ष भए पनि यस्तो अवस्था नै नआउने गरी रोकथाममा ध्यान दिन जरूरी रहेको बताउनुहुन्छ। पुनः जनस्वास्थ्य निरीक्षक अधिकृत सार्की,
10,000-20,000 तिरेकमा गऱ्यो औषधि खायो भने चाहिँ भोलिको दिनहरूमा चाहिँ केही कम्प्लिकेसन आयो भने चाहिँ तल्ल स्वास्थ्य संस्थामा आउने गरेको छ भने त्यो स्वास्थ्य संस्थामा पहिला मैले औषधि अन्त खाएर यहाँ एबोर्सन गराएको छैन र केही जटिल पायो भनेको चाहिँ हामीले जिम्मेवार दिँदैनौँ। अनि अर्को कुरा के छ भने चाहिँ हामी कहाँ चाहिँ तालिम प्राप्त स्वास्थ्य कर्मीहरू नर्सिङ स्टाफ हुन्छ सर, हामी चाहिँ मेडिकलमा चाहिँ अब हुँदैनन् त्यस्तो।
स्थानीय तहहरूले किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार, विद्यालयमा जीवन उपयोगी शिक्षा तथा समुदाय स्तरमा खुल्ला छलफल कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँघरमा गर्भपतनको समस्या जटिल हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बैतडीमा किशोरी गर्भधारण र गर्भपतनको बढ्दो दर न्यूनीकरण गर्न सकिने अपेक्षा लिइएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। स्वास्थ्य बीमा बोर्डले बिरामीलाई अनावश्यक प्रेषण रिफर नगर्न आग्रह गरेको छ। स्वास्थ्य बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर कृष्ण पौडेलले सेवा प्रदायक स्वास्थ्य संस्थालाई हिजो परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको जानकारी दिनुभयो। तनहुँमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढ़ाइएको छ। रिसिङ गाउँपालिका एकमा निर्माणाधीन आयोजनाको 3 प्याकेजमा कामलाई तीव्र गतिमा बनाइएको हो। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना, हेड बक्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 केवी प्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। वीरगंज हुँदै चालू आर्थिक वर्षको 6 महिनामा 11,57 करोड़ रूपियाँ मूल्यका 16 थरीका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सो अवधिमा भने यो नाका हुँदै खाद्य पदार्थको आयातमा 21 करोड़ रूपियाँ मूल्यको गिरावट आएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताउनुभयो। लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द बढेसँगै मानवीय क्षतिमा वृद्धि हुन थालेपछि प्रदेशले मानव तथा वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी रणनीति तय गरेको छ। प्रदेशले लिएको नयाँ रणनीतिले वन्यजन्तु संरक्षण र मानव बीच द्वन्द न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
लुम्बिनी प्रदेशमा पछिल्ला केही महिनादेखि मानवीय क्षति समेत हुन थालेको छ। पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ्दै जाँदा यसलाई न्यूनीकरणका लागि रणनीति समेत तय गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेल,
मानव वन्यजन्तु द्वन्दको विषय र वन्यजन्तु अपराध सम्बन्धित विषयमा अहिले भएका स्ट्राटेजीहरू, अहिले भएका कामहरूको यसको चाहिँ रिभ्यू गर्छौँ हामीले, र यसलाई अझ राम्रोसँग काम गर्नलाई केही ग्याप्सहरू, च्यालेन्जेसहरूलाई चाहिँ पत्ता लगाएर त्यसलाई कसरी हामीले मिटिगेट गर्न सकिन्छ र भोलि पछि चाहिँ यो प्रदेश र अन्यत्र पनि हामीले चाहिँ यो मानव वन्यजन्तु द्वन्दका घटनाहरू हुन नदिन र अपराध पनि हुन नदिन, जसले गर्दाखेरि मानिसहरूको पनि संरक्षण होस् र जनावरहरूको पनि संरक्षण होस् भन्ने विषयमा यो गोष्ठीको चाहिँ उद्देश्य हो, त्यसमा छलफल गर्ने उद्देश्य हो।
लुम्बिनी प्रदेशमा वन्यजन्तुको अवस्था, प्रदेशमा वन्यजन्तु द्वन्द बढ्नुको कारण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वन्यजन्तुको अपराध नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने देखिएको छ। वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने,
विषय वस्तुलाई चाहिँ सचेतना गराइरहने र यसलाई चाहिँ अध्यावधि पनि गर्ने र अहिलेसम्म भएका विकास र हामीले गरेका सबल पक्षहरूको पनि विश्लेषण गर्ने र कमी कमजोरीहरू छन् भने त्यसलाई हटाउँदै लगेर यो वन्यजन्तुको संरक्षण, जैविकता संरक्षण र यो मानव वन्यजन्तु द्वन्द जुन पनि बढिरहेको छ त्यसको पनि व्यवस्थापन गर्नको लागि यसले चाहिँ एउटा मार्गदर्शन गर्छ, अगाडि बढ्नलाई चाहिँ हामीलाई सहज हुन्छ।
लुम्बिनी प्रदेशमा दुईवटा राष्ट्रिय निकुञ्ज, एउटा शिकार आरक्षण, एक संरक्षण क्षेत्र रहेका छन्। लुम्बिनी प्रदेशमा वन्यजन्तु बढेसँगै वन्यजन्तुको अपराधका घटनाहरू पनि बढ्दै जाँदा थप चुनौती देखिएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि ड्रोनबाट वन्यजन्तुको अनुगमन गर्ने योजना समेत बनाइएको छ। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई,
खास गरी हामीले वन क्षेत्रको विकास सँगसँगै पछिल्लो समयमा हाम्रो डेटाले के देखाउँछ भने वनको कभरेज, यसले ओगटेको क्षेत्र बढ्दै गइरहेको, वन विस्तार भएको स्पष्ट देखिन्छ। यो सँगसँगै जुन वन्यजन्तुको संख्या वृद्धि भएको छ त्यो सँगसँगै मानव वन्यजन्तु बीचका द्वन्दहरू पनि बढ्दै गइरहेको छ, जसले गर्दाखेरि हामी विशेष गरी वन क्षेत्रमा काम गर्ने कर्मचारीदेखि लिएर स्पाइन बल भन्ने सम्पूर्ण सरकारवाला निकायहरूलाई एउटा च्यालेन्जको रूपमा विदेशीहरू थपिएका छन्।
पछिल्लो समय बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमण बढ्दै जाँदा यसको व्यवस्थापनका लागि वन्यजन्तु ओहोर दोहोर गर्ने स्थानको विशेष निगरानीका साथै सबै सक्रिय हुनुपर्ने देखिएको छ। लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु बीचको द्वन्द बढ्दै जाँदा संरक्षित क्षेत्रमा काम गर्ने जेडएससील नेपाल, डब्ल्यूडब्ल्यूएफ जस्ता संस्थाहरूले तत्काल व्यवस्थापनका लागि सरकारवाला निकायहरूको ध्यान केन्द्रित गर्दै मानवीकरणका लागि थप भूमिका सक्रिय बनाउन थालेका छन्। यसले नागरिकहरूमा संरक्षणको भावना समेत जाग्ने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेबाट सरला सुवेदीको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ। ट्रम्प प्रशासनले इजरायलका लागि 6 अर्ब 67 करोड़ अमेरिकी डलर र साउदी अरबका लागि 9 अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ। अमेरिकाले साउदी अरबलाई 730 वटा प्याट्रिक मिसाइल र सम्बन्धित उपकरणहरू दिइनेछ, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढ़ाउनेछ। इजरायलले बख्तर 30 वटा एपाच हेलिकप्टर र 3,250 हल्का ट्याकिल वाहन खरिद गर्नेछ। अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकूल असर नपर्ने र दुवै देशलाई आफ्नो सीमा र जनसंख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने गरिएको छ। यद्यपि केही अमेरिकी नेताहरूले यस सम्झौता अघि बढ़ाइएको आरोप लगाएका छन्। यो निर्णय मध्य पूर्वमा बढ़दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको संचार माध्यमहरूले जनाएका छन्। र अमेरिकी न्याय विभागले यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित लाखौं नयाँ दस्तावेज जारी गरेको छ, जुन गत वर्ष पारित कानूनले सार्वजनिक रिहाईको आवश्यकता परेको पछि सबैभन्दा ठूलो खुलासा हो। बीबीसीका अनुसार शुक्रबार सार्वजनिक गरिएका फाइलहरूमा 30 लाख पृष्ठहरू, 180,000 तस्विरहरू र 2,000 भिडियोहरू समावेश छन्। विभागले कानूनी रूपमा तोकिएको समय सीमा गुमाएको 6 हप्तापछि यो रिहाई आएको बताएको छ। उप न्यायाधिवक्ता टोड ब्लन्सले पारदर्शी र अनुपालक सुनिश्चित गर्न व्यापक समीक्षापछि कागजातहरू साझा गरिएको जानकारी दिनुभयो। रेकर्डहरूमा एप्स्टाइनको जेलमा बिताएको समय, मनोवैज्ञानिक रिपोर्ट, जेलमा रहँदा उनको मृत्यु र एप्स्टाइनलाई नाबालिग केटीहरूलाई ट्राफिक गर्न मदत गरेकोमा दोषी ठहराइएको घिसलेन म्याक्सवेलको अनुसन्धान फाइलको बारेमा विवरणमा समावेश भएको जनाइएको छ। तिनीहरूमा उच्च प्रोफाइल व्यक्तिहरू भएका इमेलहरू पनि समावेश छन्। केही एक दशक भन्दा बढ़ी समय देखिएका छन् जसले उनको कानूनी लड़ाईहरूमा उनको सम्बन्धलाई प्रष्ट देखिएको बीबीसीले जनाएको छ। विवादास्पद एप्स्टाइन 2008 को फ्लोरिडामा 14 वर्षीय केटीसँग यौन सम्पर्कको लागि आग्रह गरेको आरोपमा दोषी ठहराइएको थियो भने यौन बेचबिखनको आरोपको सामना गर्दै जेलमा रहँदा अगस्त 2019 उनको मृत्यु भएको थियो। र हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभाग एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। महाशाखाका अनुसार तराईका भूभागमा थोरै स्थानमा हुसुला लाग्नेछ। कोशी मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आयोगद्वारा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक। आचार संहिता पालना गराउन आयोग सक्रिय, 21 स्पष्टीकरण सोधियो। नेपाल टेलिभिजन आजदेखि 42 वर्षमा प्रवेश। र मध्यपूर्व तनावबीच अमेरिका इजरायल साउदी अरब हतियार सम्झौता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।